بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد. دیکھو بات چل رہی تھی اسراف اور اس کا علاج، گزشتہ دو دن سے اس پر بات چل رہی تھی، آج بھی اسی پر ہے. مجلس نمبر 72 ہے. اس ملفوظ پر حضرت مولانا محمد عیسیٰ صاحب رحمۃ اللہ علیہ نے اسراف سے بچنے کی ترکیب کا عنوان لگایا ہے. جو آپ کے سامنے آ رہا ہے اس کے اندر اسراف سے بچنے کا کیسے بچا جائے. جی اس ملفوظ میں حضرت تھانی رحمۃ اللہ علیہ نے اپنے کسی مرید کو کچھ نصیحتیں فرمائی. وہ نصیحتیں اس ملفوظ میں درج ہیں. اس ملفوظ میں حضرت تھانی رحمۃ اللہ علیہ نے اپنے کسی مرید کو کچھ نصیحتیں فرمائی ہیں. وہ نصیحتیں اس ملفوظ میں درج ہیں. اگر ان نصیحتوں پر عمل کر لیا جائے تو انشاء اللہ تعالی اسراف سے نجات مل جائے گی. اور چونکہ یہ نصیحتیں عام نوعیت کی ہے، اس لیے ان پر عمل کرنے سے دوسری خرابیوں سے بھی نجات مل جائے گی. چنانچہ پہلی نصیحت یہ فرمائی، اہل اللہ کا مذہب رکھو، وضع دار لوگوں کو مت دیکھو. یعنی اللہ والے جو ہے ان کا مذہب رکھو. رسم و رواج کے ذرا بھی مقید نہ بنو. اللہ والوں کی طرح رہو، رسم و رواج کے ذرا بھی مقید نہ رہو. اللہ تعالی نے مباحت کا دائرہ بہت وسیع کر رکھا ہے. یعنی جائز کا، لیکن ان مباحت میں کچھ جائز ایسے ہیں جن کو ہر دور کے اہل اللہ اختیار کر لیتے ہیں. بھئی 5 منٹ ہو گئے بیان شروع ہوئے، میں نے بتایا تھا مکسلر پر آنا تو کوئی بھی مکسلر پر نہیں آیا. تو پھر ان مباحات کے اختیار کرنے میں برکت ہوتی ہے. البتہ یہ بات نہیں ہے کہ ان مباحات کے خلاف کرنے میں گناہ ہے، اور نہیں اہل اللہ کے اختیار کیے ہوئے طریقے کا مسنون ہونا ضروری ہے. مثلا لباس ہے تو لباس کے سلسلے میں اللہ تعالی نے مباحات کا دائرہ بہت وسیع رکھا ہے. جائز کسی خاص لباس کا اللہ تعالیٰ نے ہمیں پابند نہیں بنایا. کہ یہ لباس پہنو. شریعت نے ہم پر ایسی پابندی نہیں لگائی. کوئی خاص لباس کا پابند نہیں ہے. رسم اور فیشن کے مقید مت بنو. اب ایک لباس وہ ہے جس کو اس دور کے علماء نے اور اہل اللہ نے اختیار کیا ہوا ہے، ایک تو وہ ہے جس کو اس دور کے علماء نے اور اہل اللہ نے اختیار کیا ہوا ہے، اور ایک لباس وہ ہے جس کو عام لوگوں نے اختیار کیا ہوا ہے. اب جو لباس عام لوگوں نے اختیار کیا ہوا ہے وہ بھی کوئی گناہ نہیں، بلکہ وہ بھی جائز کے اندر داخل ہے. مثلا کسی خاص قسم کے لباس کا ایک فیشن چلا ہوا ہے جس میں کوئی اور محظور شرعی نہیں، مثلا شروال قمیص کا سوٹ اور اس پر واسکٹ پہنتے ہیں، اس کا فیشن چلا ہوا ہے، یہ کوئی گناہ اور ناجائز نہیں ہے، بلکہ یہ بھی مباحات میں داخل ہے، جائز چیزوں میں داخل ہے. اور جو لباس علماء کرام بزرگان دین اہل اللہ نے اختیار کیا ہوا ہے وہ بھی مباحات میں ہے. لیکن تم اس بات کی کوشش کرو کہ اہل اللہ کا طریقہ اختیار کرو، اہل اللہ کا طریقہ اختیار کرو، اور وضع دار لوگوں کا مذہب اور طریقہ اختیار مت کرو. وضع دار سے مراد فیشن والے، ایک اللہ والوں کا طریقہ ہے، ایک فیشن والوں کا طریقہ ہے. تو فرمایا اللہ والوں کے طریقے پر رہو، فیشن والے طریقے اگرچہ وہ جائز ہے، رسم و رواج کے مقید نہ بنو. یعنی یہ مت دیکھو کہ آج کل تو ایسے لباس کا فیشن چل رہا ہے، یہ لباس پہننا چاہیے، اور فلاں لباس آؤٹ آف فیشن ہو گیا ہے اس لیے اس کو چھوڑ دینا چاہیے، یہ مت دیکھو. نیک لوگوں کا لباس پکڑو. کیا ہو آج کوئی نہیں ہے؟ بھئی میں نے تو کب سے شروع کر دیا تھا صرف مکسر چالو کر کے، تو آپ میں سے کوئی بھی مکسر پر نہیں آیا. آج پھر سے اعلان کرتا ہوں، پھر کل سے پورا بیان چھوٹ جائے گا آپ لوگوں کا، بس مکسر پر ہی سنے اور اس میں آ کر میسج دے کہ ہاں ہم آ گئے. جی آج میں نے صرف تنبیہ کے لیے شروع کیا. تو فرمایا دیکھو بزرگوں کے لباس کی نقل کرنا، اب یہاں چند باتیں سمجھنے کی ہیں جس میں ہمارے یہاں افراط اور تفریط پائی جاتی ہے. جی تو وہاں پر میسج لکھو جب بھی جاؤ تو. جی اور ابھی بھی ادھر ہی چلے جاؤ، میں اسی کو چالو رکھتا ہوں، اس کو چالو رہنے دے، اس پر میسج لکھو تاکہ پتا چلے آ رہا ہے. تو مثلا دیکھو یہاں افراط اور تفریط پائی جاتی ہے. پہلی بات یہ کہ جو لوگ اہل اللہ کے لباس کی نقل اتارنے کی کوشش کرتے ہیں، مثلا اہل اللہ کی دو پلی ٹوپی دیکھ کر یا ان کی گول ٹوپی دیکھ کر ان کی نقل کرتے ہیں، دو پلی یعنی دو سیٹ والی، یا گول ٹوپی دیکھ کر ان کی نقل کرتے ہیں، یا اہل اللہ کا سلیم شاہی جوتا دیکھ کر اس کی نقل کرتے ہیں، یا اہل اللہ کے کرتے جیسا کرتا پہننے کی کوشش کرتے ہیں. خاص طور پر جب کوئی شخص نیا نیا دین کے قریب آتا ہے تو بزرگوں کی نقل اتارنے کی کوشش کرتا ہے. اب لوگ یہ سوال کرتے ہیں کہ بزرگوں کے لباس پوشاک کی نقل کرنے اور اس کا اہتمام کرنے کی کیا ضرورت ہے؟ اب لوگ یہ سوال کرتے ہیں کہ بزرگوں کا پوشاک لباس کی نقل کرنے کی اور اس کا اہتمام کی کیا ضرورت ہے؟ کیا حضور اکرم صلی اللہ علیہ وسلم نے دو پلی ٹوپی پہنی تھی؟ کیا آپ نے ایسا جوتا اور ایسی قمیص اور ایسی شلوار پہنی تھی؟ قمیص کے بارے میں تو اتنا کہہ سکتے ہیں کہ حضور اقدس صلی اللہ علیہ وسلم نے قمیص پہنی تھی، لیکن حضور اقدس صلی اللہ علیہ وسلم کی قمیص ہماری قمیص سے مختلف تھی. ہماری قمیص اونچی ہوتی ہے، آپ کی قمیص نیچی ہوتی تھی. اسی طرح شلوار پہننا حضور اقدس صلی اللہ علیہ وسلم سے ثابت نہیں، البتہ شلوار کو پسند کرنا ثابت ہے، لیکن یہ ٹوپی اور جوتا پہننا حضور صلی اللہ علیہ وسلم سے ثابت نہیں. یہ صدری اور یہ واسکٹ پہننا ثابت نہیں، لہذا لوگ اعتراض کرتے ہیں کہ جب یہ چیزیں پہننا سنت نہیں ہے تو پھر لوگ ان کی طرف کیوں اتنا التفات کرتے ہیں اور ان کے پہننے کا اتنا اہتمام کیوں کرتے ہیں؟ اس کو سنت سمجھنا غلط ہے. اس کا جواب یہ ہے کہ یہ اہتمام اس وجہ سے نہیں ہے کہ ان چیزوں کو پہننا سنت ہے. یہاں تک کہ اگر کوئی شخص دو پلی ٹوپی یا پانچ کلی کی ٹوپی اس نیت سے پہنے کہ یہ سنت ہے تو اس کا پہننا بدعت اور گناہ ہوگا. بلکہ یہ اہتمام اس وجہ سے ہے کہ ہر دور کے صالحین اور علماء جو لباس اختیار کرتے ہیں اس کے پہننے میں فائدہ ہے. وہ فائدہ یہ ہے کہ ایسا لباس پہننے کے نتیجے میں ان سے قرب ہوتا ہے، ان سے قرب ہوتا ہے اور ان سے مشابہت حاصل ہوتی ہے. اس کے ذریعے فعال نیک ہوتی ہے کہ جب ہم نے ان کا لباس اختیار کیا ہے تو اللہ تعالی ہمیں ان کے اخلاق اور ان کی سیرت اپنانے کی بھی توفیق عطا فرمائیں گے. لہذا اس لباس کو سنت سمجھ کر اختیار کرنا تو غلط ہے اور اس کو ضروری سمجھ کر اختیار کرنا تو بہت ہی غلط ہے. بلکہ اللہ والوں کا لباس ہے اس لیے میں بھی پہنتا ہوں، اللہ تعالیٰ مجھے بھی نیک بنا دے، بس جی یہ سمجھ کر پہننا ہے. میں جو مکسر پر سن رہے تو وہ ذرا میسج سے ہمیں بتائے کہ ہم سن رہے. حافظ محمد احمد صاحب رحمت اللہ علیہ کا واقعہ جی. اللہ اکبر. مثلا ہمارے بزرگوں نے اس کا اہتمام کیا کہ جب بھی جوتا پہنیں گے تو سلیم شاہی پہنیں گے. سلیم شاہی ہوگا، ایک قسم کا جوتا ہوگا. حافظ محمد احمد صاحب رحمۃ اللہ علیہ جو دارالعلوم دیوبند کے مہتمم تھے، محمد احمد صاحب حضرت قاری محمد طیب صاحب رحمۃ اللہ علیہ کے والد ماجد تھے. حافظ محمد احمد صاحب ان کے والد ماجد تھے. اس زمانے میں ہندوستان پر انگریزوں کی حکومت تھی، اس زمانے میں ہندوستان پر انگریزوں کی حکومت تھی. جی، اور برطانیہ کی طرف سے حکمران مقرر ہوتا تھا. اور برطانیہ کی طرف سے حکمران مقرر ہوتا تھا، اس کو وائسرائے کہا جاتا تھا. اس نے سرکاری اعزاز کے طور پر حافظ محمد احمد صاحب کو شمس العلماء کا خطاب دیا تھا. کس نے؟ برطانیہ. اس وقت انگریزوں کی حکومت تھی تو وہاں سے جو حکمران مقرر ہوا تھا تو اس نے ان کو شمس العلماء کا خطاب دیا تھا. ایک مرتبہ اس وائسرائے نے حضرت والا کو ملاقات کے لیے دہلی بلایا، اب حاکم وقت نے اعزاز کے ساتھ بلایا، اس لیے آپ ملاقات کے لیے تشریف لے گئے. اعزاز کے ساتھ بلایا تو آپ ملاقات کے لیے تشریف لے گئے. جی جب اس کے محل میں داخل ہونے لگے تو دروازے پر جو جینٹل مین دربان تھا اس نے آپ کو روک لیا اور کہا کہ یہ جوتا جو آپ پہنے ہوئے ہیں اس کو پہن کر اندر نہیں جا سکتے، آپ اس وقت تھوڑی کا جوتا پہنے ہوئے تھے، تھوڑی کا پتہ نہیں کوئی قسم کا ہوگا چمڑے کا. آج کل سلیم شاہی ناگرا جو رائج ہے یہ تو بہت نازک قسم کا ہوتا ہے، جو جوتے کی قسم تھی، اور وہ تھوڑی کا جوتا بہت موٹا ہوتا تھا، بڑے چمڑے کا اور بہت موٹا ہوتا تھا. جی बहरहाल उसने कहा कि आप वायसराय से मिलने के लिए ये जूता पहनकर नहीं जा सकते, बल्कि आपको बूट पहनने पड़ेंगे, आपको बूट पहनने पड़ेंगे। उसका अंग्रेज का दौर था और शमशुल उलमा का लकब दिया था, मिलने के लिए बुलाया था। तो हजरत मौलाना ये कौन है? हजरत कारी मोहम्मद तैयब साहब रहमतुल्लाह अलैह के वालिद मौलाना मोहम्मद अहमद साहब ने फरमाया कि मैंने खुद तो वायसराय से मिलने की दरखास्त नहीं दी है कि मैं मुलाकात करना चाहता हूँ, लिहाजा मुझे मुलाकात करने की कोई हाजत नहीं, अलबत्ता उन्होंने ही मुझे मुलाकात के लिए बुलाया है। अब अगर वो मुलाकात के लिए ये शर्त लगा देते हैं कि मैं अपनी मर्जी का जूता उतार दूं और उनकी मर्जी का जूता पहनूं, तो फिर मुझे उनकी मुलाकात की ये दावत कबूल नहीं है। सुभान अल्लाह, दावत कबूल नहीं, मैं माजरत खवा हूं, माजरत चाहता हूं। और अगर वो मेरी मर्जी के लिबास में मुझे मिलने को कहते हैं, मेरी मर्जी के लिबास में अगर वो मुझे मिलने को कहते हैं तो मैं तैयार हूं, तो मैं फिर तैयार हूं, मेरा ये पैगाम उन तक पहुंचा दो। अगर नहीं मिलना चाहते तो मैं वापस चला जाता और अपना मुंह मोड़ लिया। अब उस दरबान की सारी जेंटलमैनी धरी रह गई। उसने सोचा कि जब वायसराय को इत्तला मिलेगी कि मौलाना साहब तशरीफ लाए थे और इस वजह से वापस चले गए, तो मेरी अपनी खिंचाई ना हो जाए। चुनांचे उसने जाकर अंदर इत्तला दी कि वो मौलाना साहब तो ये कह रहे कि वायसराय भी नाराज हुए, वायसराय भी नाराज हुए कि तुमने मौलाना के साथ क्या हरकत की, उनको फौरन अंदर बुला लो। चुनांचे आपको फौरन अंदर बुलवा लिया। अब हजरत मौलाना रहमतुल्लाह अलैह का ऐसा जूता पहनने का एहतमाम करना इस वजह से नहीं था कि यह सुन्नत था, लिहाजा कोई एतराज न करे कि ऐसा जूता पहनना कौन सा फर्ज वाजिब था। अगर इस वक्त वो दूसरे जूते पहनकर चले जाते तो कोई हराम और गुनाह नहीं था, लेकिन दो वजह से जूते के पहनने का एहतमाम किया। एक वजह तो ये थी कि आपने अपने उलमा, अपने असातजा और अपने सोलहा और मशाइक को ऐसा जूता पहनते देखा था, तो उनकी इसी सूरत इख्तियार करने की कोशिश की। दूसरी वजह यह थी कि यह बात वकार के खिलाफ थी, इज्जत के खिलाफ थी कि एक तरफ आलिम को बुलाया जा रहा है और दूसरी तरफ शर्तें आयद की जा रही है कि ऐसा लिबास, ऐसा जूता पहनकर आओ वरना दाखिल होने नहीं देंगे। चूंकि ये बात वकार के खिलाफ थी इसलिए हजरत वाला ने उसको गवारा नहीं फरमाया, उसको गवारा नहीं फरमाया। क्या एहतिमाम बिदत है? अब बाज लोग यहां तक कहते हैं कि तुम लोग जो ये एहतिमाम करते हो कि ऐसा लिबास हो, ऐसा कुर्ता हो, ऐसी शलवार हो, ऐसा जूता हो, ऐसी टोपी हो, ये एहतिमाम करना बिदत है, बाज लोग ऐसा कहते हैं। क्योंकि सुन्नत से ऐसा लिबास, ऐसा जूता, ऐसी टोपी साबित नहीं, और तुम इन चीजों का ऐसा इल्तिजाम कर रहे हो जैसा इल्तिजाम सुन्नतों का और वाजिबात का होता है, लिहाजा इल्तिजाम माला यल्जिमु है, इसलिए यह बिदत है। ये एक सवाल है, यह बात दुरुस्त नहीं, इसलिए कि इस लिबास का और उस जूते का और उस टोपी का सुन्नत या वाजिब होने की वजह से इल्तिजाम नहीं किया जा रहा। याद रखे, जो भी हम एहतमाम कर रहे हैं वो इस वजह से नहीं कर रहे हैं कि ये सुन्नत है, बल्कि ये सालिहीन का लिबास है इसलिए कर रहे हैं, बल्कि इसलिए इल्तिजाम किया जा रहा है कि हमारे बुजुर्ग, हमारे उसातजा, हमारे मशाइख के तरीका है, अगर हम उनका तरीका अख्तियार करेंगे तो उनकी सूरत बनाने की बरकत से अल्लाह ताला हमारी सीरत भी उन जैसी बना देंगे। तेरे महबूब की या रब शबाहत लेकर आया हूं, तेरे महबूब की या रब शबाहत लेकर आया हूं, हकीकत उसको तू कर दे मैं सूरत लेकर आया हूं, हकीकत तू उसको कर दे मैं सूरत लेकर आया हूं। बुजुर्गों का लिबास इख्तियार करने से यह मुशाबहत मकसूद होती है और कुछ मकसूद नहीं होता जी, और कुछ मकसूद नहीं होता। दूसरी तरफ बाज लोगों ने वाकईतन ऐसा समझ लिया है कि ये हयात और ये लिबास इख्तियार करना फर्ज और वाजिब है। बाज लोगों ने ये समझ लिया है, या कम अज कम सुन्नत मौकेदा तो जरूर है, बाजो ने समझ लिया। अगर कोई शख्स इस लिबास इस हयात से इनखेराफ करे तो उस पर नकीर की जाती है, मलामत की जाती है कि उसने लिबास क्यों इख्तियार नहीं किया। ये एहतमाम और इल्तिजाम वाकईतन इस हयात और लिबास को बिदत बना देता। मसलन ये नकीर करना कि फला शख्स ने पंचकोशा टोपी क्यों नहीं पहनी, यानी एक टोपी आती है ना जिसमें पांच कोने होते हैं, कोई गोल होती है, कोई पांच कोने, कोई चार कोने वाली, कोई छह कोने वाली, सब अलग अलग होती है, तो गोया उसने ऐसी क्यों नहीं पहनी, उसने फुला किस्म का जूता क्यों नहीं पहना, उसने फुला तर्ज का लिबास क्यों नहीं पहना। लिहाजा जब इस लिबास और इस हैयत के तर्क पर इस तरह की नकीर होने लगे जिस तरह फराइज और वाजिबात के तर्क पर नकीर होती है, तो यही लिबास और हयात बिदत बन जाएगी। जी बस कहीं लिखा नहीं है, भले सालिहीन का लिबास है इसलिए हम पहनते, खत्म हो गए। आप जो पहनो वो भी आपके लिए जायज है। तो ये है कि हम जिसकी मुशाबहत इख्तियार करेंगे अल्लाह ताला हमें उन लोगों के साथ उठाएंगे, और आप जिसकी मुशाबहत इख्तियार करोगे आप उन लोगों के साथ उठोगे। बस इतना कह देने का। पैंट शर्ट भी क्या नाजायज है? नहीं, जायज है, लेकिन वो सालिहीन का लिबास नहीं है, नेक लोगों का लिबास नहीं है। तो तुम उन लोगों का लिबास पहनते हो तो कहीं ऐसा ना हो कि उनके साथ उठाए जाओ, और हम नेक लोगों का लिबास पहनते तो नेक लोगों के साथ उठाए जाएंगे। तो इस तरीके से इंसान ये सुन्नत समझकर करना है कि ये नहीं। तो याद रखे कि हमेशा नेक लोगों का समझकर कर रहे हैं, लिहाजा जब इस लिबास हयात को अगर कोई नहीं पहनता तो उस पर नकीर नहीं करे, तूने ऐसा क्यों किया, ऐसा पहना। जिस तरह फराइज वाजिबात पर नकीर होती है तो यही लिबास और हयात फिर बिदत बन जाएगा। बाज औकात ये बात हमारे तबके में पैदा हो जाती है, असल बात तो वहां से चली थी कि अहलुल्लाह का लिबास इख्तियार करो, अहलुल्लाह का लिबास इख्तियार करो, उसमें बरकत है। लेकिन आगे चलकर इस लिबास को इतनी अहमियत दे दी कि वो फराइज वो वाजिबात का दर्जा इख्तियार कर गया, इस वजह से वो लिबास बिदअत बन गया। ये बड़ी खतरनाक बात है। हमारे हजरत वालिद साहब रहमतुल्लाह अलैह बड़ी अजीब बात फरमाया करते थे, और ये बात वैसे ही नहीं फरमाई बल्कि पहले उलमा की कई मजलिसों में इसकी तस्दीक कराई, और उन उलमा के सामने आपने फरमाया कि मेरे जहन में एक बात आती है, आप हजरात सोचकर बताएं कि वो बात सही है या गलत है। जब 8-10 उलमा की मजलिस में इसकी तस्दीक हो गई कि यह बात बिल्कुल सही है, उसके बाद इस बात को बतौर कायदा के आपने लोगों के सामने बयान फरमाया। चुनांचे आपने फरमाया, गैर मुनकर पर नकीर करना खुद मुनकर है, गैर मुनकर पर नकीर करना खुद मुनकर है, यानी जिस काम को शरीयत ने मुनकर और हराम और नाजायज करार नहीं दिया, जिस काम को शरीयत ने हराम और नाजायज करार नहीं दिया, अगर कोई शख्स वो काम कर रहा है तो उस पर तानो तशनी करना और उसको बुरा भला कहना खुद मुनकर है, यानी मना है, नाजायज है और काबिल तर्क है। तो वही बात हुई कि जो इंसान लिबास सालिहीन का नहीं है, पैंट शर्ट पहना है तो नाजायज तो नहीं है, अब उसको कहना कि नहीं तूने नाजायज पहना है, ये तो हराम है, ऐसा है, तो उसको नकीर न किया जाए। हाँ, और अपने लिबास को ये सुन्नत है ये न कहा जाए, बल्कि कहा जाए कि मेरा लिबास जो है वो सालिहीन का लिबास है, इसलिए मैंने उसके हिसाब से पहना। तो ऐसी कोई भी चीज हो जो शरीयत ने नाजायज हराम तो नहीं किया है, लेकिन हम उसको क्योंकि वो وہ صالحین کے علاوہ کا ہوتا ہے عمل تو ہم اس کو کہتے بھائی حرام ہے، تو اس پر نکیر کرنا منع ہے. یہ قاعدہ جو بیان کیا جا رہا ہے وہ عام انسانوں کے ساتھ طرز عمل کا بیان کیا جا رہا ہے، عام انسانوں کے ساتھ. عام انسانوں کے ساتھ ہمیں کچھ نہ کہیں. جہاں تک ان افراد کا تعلق ہے جو انسان کے زیر تربیت میں، ایک وہ افراد جو ہماری ماتحتی میں ہماری تربیت میں ہیں، جیسے ایک عالم پڑھاتا ہے تو اس کے پاس جو طالب علم ہے اس کی تحت میں ہے، زیر تربیت، جیسے استاد کے لیے شاگرد، شیخ کے لیے مرید، باپ کے لیے اولاد، ان کا معاملہ عام لوگوں سے مختلف ہوتا ہے، کیونکہ بعض اوقات ان کو مستحبات کا بھی پابند کیا جاتا ہے اور ان سے یہ کہا جاتا ہے کہ ان مستحبات کو ادا کرو، اور پھر ان مستحبات کے ترک پر نکیر بھی کی جاتی ہے جو ماتحت ہے ان کو ادب سکھانے کے لیے، یہ نکیر کی جاتی ہے، چونکہ ان افراد کو مستحبات کے پابند بنانے کا مقصد ان کی تربیت ہے تاکہ ان کو مستحبات کے ادا کرنے کی عادت پڑے، لہذا زیر تربیت افراد اس قاعدے کے اندر داخل نہیں ہے. یہ عام لوگوں کے ساتھ تو ہے، لیکن جو اپنے ماتحت میں ہیں، جو اپنے دوست احباب ہیں، ان کو اگر سمجھایا جائے تو کوئی حرج نہیں ہے، تاکہ ان کو مستحبات ادا کرنے کی عادت پڑے. مثلا اگر کسی شاگرد پر یا مرید پر یا اپنی اولاد پر کسی مستحب کے ترک پر نکیر ہو رہی ہے تو یہ نکیر کرنا درست ہے، لیکن عام آدمی جو تمہارے زیر تربیت نہیں ہے اس کے بارے میں آپ یہ چاہے کہ یہ بھی ایسا ہی ہو جائے جیسے میں ہوں یا جیسا میں چاہتا ہوں ایسا ہو جائے، تو تم پہلے بتاؤ کہ کیا تم خدا ہو، تو تم پہلے یہ بتاؤ کہ کیا تم خدا ہو یا تم اللہ کے پیغمبر ہو، یا اللہ تعالیٰ نے تمہیں اس بات کا ٹھیکیدار بنایا ہے کہ ہر انسان تمہارے جیسا ہو جائے، بلکہ شریعت نے جو دائرہ مقرر کیا ہے اگر ایک انسان اس دائرے کے اندر رہتے ہوئے، ایک دائرہ اس کے اندر رہتے ہوئے کسی مباح کام پر عمل کر رہا ہے، تو تمہیں نکیر کرنے کا کوئی حق نہیں. کوئی مباح کام پر عمل کر رہا ہے تو تمہیں نکیر کرنے کا کوئی حق نہیں، اور نہ ہی اس مباح پر عمل کرنے والے کو برا سمجھنے کا حق ہے. آج تک تو یہی سب سے سنتے ہیں، سنتے سنت لباس پہنو اور کانزو اور کرتا کے بارے میں کہتے ہیں، تو کیا بدعت ہوا؟ اس لیے سنت نہ کہو، نہ کانزو سنت ہے نہ یہ. ہاں آپ صلی اللہ علیہ وسلم کرتا پہنتے تھے، اب کتنا نیچا تھا یہ تو ہمیں پتا نہیں، آپ تو نیچا پہنتے تھے. دوسرا کلی دار ہوتا تھا آپ کا کرتا، اتنا آتا ہے تو کرتا پہنے، لیکن یہ کہنا کہ نہیں یہ کانزو سنت ہے اور یہ کرتا سنت نہیں ہے، یہ سب نہیں، بلکہ صالحین کا لباس ہے، ہم بھی ایسا ہی پہنے، بس یہ سمجھ کر پہنو، یہ بہت اچھی چیز ہے. پھر ٹوپی ہے، ٹوپی آپ صلی اللہ علیہ وسلم ہمیشہ پہنتے تھے، اب کس ٹائپ کی ہو، تین کونے والی، چار کونے والی، گول ہو، لمبی ہو، اب یہ کوئی مخصوص نہیں ہے، آپ پہنتے تھے. سر کو ڈھانکتے تھے تو سر کو ڈھانکنا سنت ہے، لیکن اب کیسا ڈھانکے، گول ٹوپی سے، اس میں سے، وہ کچھ خاص سنت نہیں ہے. ہاں اللہ والے جو پہنتے ہیں اس میں سے ہم نے بھی پہن لیا تو ٹھیک، ورنہ ٹوپیاں تو کئی طرح کی ہے، کوئی ڈیزائن کی ہے، پھول والیا ہے، سب کچھ ہے، تو اب اللہ والے سمپل پہنتے ہیں، سیدھی سادھی پہنتے، ہم نے وہ پہن لیا، تو سر کو ڈھانکنا سنت ہے، لیکن کون سی طریقے سے، تو وہ کوئی مخصوص طریقہ نہیں. اسی طریقے سے ستر کو چھپانا ضروری ہے، فرض ہے، لیکن کون سا لباس ہو، جیسا آپ نے کرتا پہنا ہے تو کرتا پہنو، کلی دار پہنو، بغیر کلی دار پہنو، بھائی صالحین کا لباس ہے ہم پہنے. تو اس لیے کہ کانزو ہی سنت ہے یہ غلط ہے، کانزو کوئی نہ پہنے تو ویسے سنت چھوڑا، بالکل نہیں، سنت نہیں چھوڑا. بلکہ صالحین جو ہے उनका लिबास कोई सब सालिहीन कांजू नहीं पहनते, अक्सर अक्सर सालिहीन कलीदार लिबास पहनते, कली वाला कुर्ता पहनते। हाँ, कोई टखनों से नीचा नहीं होता है और हाफ पिंडली तक होता है, घुटनों से नीचा होता है। तो इस तरीके से हो। अच्छा, तो अहलुल्ला की नकल उतारो। बहरहाल अहलुल्ला का तरीका इख्तियार करने की फिक्र करनी चाहिए अहलुल्ला की। इसी में बरकत है, इसी में खैर है, इसी में हिफाजत है, और उसी की बरकत से अल्लाह ताला सीरत व किरदार भी उन जैसी बनाने की तौफीक अता फरमा देते हैं, बशर्ते कि उस नीयत से इस तरीके को इख्तियार किया जाए। शर्त क्या है? उसी नीयत से उसको इख्तियार किया जाए। कि जब हम जाहिर में अहलुल्लाह की नकल उतार, ये नीयत हो कि हम जाहिर में जब अहलुल्लाह की नकल उतारेंगे तो ये नेक फाल है कि अल्लाह ताला हमें बातिन में भी उन जैसा बना देंगे। जी, बातिन में भी हमें उन जैसा बना देंगे। लेकिन अगर बुजुर्गों की नकल इस नीयत से की जाए ताकि जरा हम भी देखने में बुजुर्ग मालूम हो, हमने अमामा पहन लिया तो क्यों कि जरा हम भी बुजुर्ग मालूम हो, जरा मौलाना साहब लगे, हमारे भी फिर कुछ मुरीद बन जाए और हमारी भी तारीफ होने लगे। इसलिए अगर हमने कर रहे हैं, फरमाया इस नीयत से कि जरा हम भी देखने में बुजुर्ग मालूम हो और उसके नतीजे में लोगों की निगाहों में हमारी इज्जत हो, तो इस नीयत के नतीजे में उल्टा वबाल का अंदेशा है। अमामा पहन कर भी वबाल है, याद रखना, अगर उस नीयत से पहना तो। इसलिए अल्लाह वाले पहनते हैं तो पहने। हाँ, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने अमामा पहना है, हम भी अमामा पहनेंगे, लेकिन अब उसमें कौन सा किस टाइप का कपड़ा वगैरह वो तो कुछ भी नहीं, कि आपने जिस कपड़े को पहना इस जमाने में वो कपड़ा कहाँ मिलेगा। इसलिए सुन्नत तो अमामे की हो गई। अब जो भी कपड़ा हो, सफेद भी पहना है, आपने काला भी पहना है, दोनों रंग में है। तो खैर, तो ये बात याद रखे कि नीयत अगर गलत होगी कि मैं भी जरा अल्लाह वालों का लिबास पहना, जरा मैं भी उस जैसा बुजुर्ग दिखू, तो फरमाया तो उसका वबाल हो जाएगा। लिहाजा नीयत ये होनी चाहिए कि उनकी सूरत इख्तियार करने की बरकत से अल्लाह ताला उन जैसी सीरत भी अता फरमा दे। तो ये तेरी महबूब की, या रब शबाहत लेकर आया हूं, हकीकत उसको तू कर दे, मैं सूरत लेकर आया हूं। जी, मैं सूरत लेकर आया, तो अल्लाह वालों की सूरत लेकर जाएंगे तो अल्लाह उसको हकीकत कर देंगे, नीयत अगर सही होगी तो, याद रखे। वरना बाज मरतबा इसमें नीयत थोड़ी वही हो जाती है कि इंसान दिखावा में आ जाता है। इसलिए वो बता दिया कि भाई नीयत हमेशा कि इन जैसे अल्लाह उनके जैसे बातिन भी मेरा बना दे। दूसरा जुमला हजरत वाले ने इरशाद फरमाया, दूसरा जुमला हजरत वाला ने इरशाद फरमाया कि वजहदार लोगों का मत रखो, यानी फैशन वाले लोगों का लिबास इख्तियार मत रखो। वजहदार का मतलब यह कि किसी ने अपना खास तरीका बना लिया कि मैं हमेशा इस अंदाज की टोपी पहनूंगा, हमेशा ऐसा कुर्ता पहनूंगा, ऐसा पाजामा पहनूंगा, और ऐसे मोजे पहनूंगा, और ऐसा जूता पहनूंगा, और फिर इस खास लिबास का इतना एहतमाम कर लिया कि वो लिबास उस आदमी की पहचान बन गया। ये है वजादारी। ये आदमी क्या क्या बन गया? पहचान बन गया। इसके बारे में भी शायद 2 महीना पहले वो दर्श गए हैं कि कोई खास न हो, आज इंसान अपना कोई खास मुतायन कर लेता है, फिर उसके बगैर बाहर जाने में उसको शर्म आती है, फिर लोग क्या समझेंगे, क्योंकि मेरी एक पहचान हो चुकी है कि जूता ऐसा हो, कपड़ा ऐसा हो, अमामा ऐसा हो, और फिर बाजे तो सुबह में ऐसा हो और दोपहर में ऐसा हो और रात में दूसरा कुछ और हो, अलग अलग दिन में 3-3 रंग बदलते हैं। बातें ऐसे होते हैं, दो दो रंग बदलते हैं। तो फरमाया कोई खास कर लेना कि उसके बगैर बाहर जाने में हमें शर्म महसूस हो तो ये वजादारी है, ये मत करो। फरमाया ये मना है, बल्कि अपना जो सीधा साधा सिंपल हो। तो फरमाया ये आदमी की पहचान में ये है वजादारी। इसके बारे में हजरत वाला फरमाते हैं कि तरीक सुलूक के अंदर ये चीज अच्छी नहीं है, अगरचे जायज है लेकिन अच्छी नहीं है, क्योंकि इसके नतीजे में लोगों की उंगलियां उठती है, लोगों की उंगलियां उठती है, और लोग उसके बारे में कहते हैं कि ये शख्स ऐसा वजेदार है कि जब भी शख्स टोपी पहनेगा तो फिर इस अंदाज की होगी। हाँ, पहनेगा ये शख्स हमेशा सफेद शेरवानी पहनेगा और हमेशा ये ऐसा जूता पहनेगा। उस पर हजरत वाला फरमाते कि ऐसा काम क्यों करते हो जिसके नतीजे में लोगों के दरमियान तुम्हारा इम्तियाज पैदा हो, बल्कि वक्त पर जैसा मयसर आ जाए वो इख्तियार कर लो। अब वो एक खास टोपी है भाई, वो टोपी नहीं है भाई, घर में दूसरी टोपी में पहन के जाओ, अब उनको पहन के जाने में शर्म आती है तो एक वजादारी हो गई। तो फरमाया जैसा मयसर आ जाए वो इख्तियार कर लो, और जिस वक्त जिस लिबास में राहत मालूम हो वो पहन लो। तो ये है देखो, तो खास कटिंग और खास तरीका, खास बुरका कि हम तो ऐसा ही पहन कर जाएंगे नहीं, खास नकाब, तो इस तरीके से तो खास किस्म की जो कटिंग और जो कुछ है वो नहीं है, बल्कि पर्दा करना है। तो भाई जो मैसर आ जाए कभी वो कभी ये, बोले नहीं। तो खैर, अकबर इलाहाबादी का एक वाकया है। अकबर इलाहाबादी मरहूम जो मशहूर शायर गुजरे हैं, मैंने उनके बारे में अपने वालिद माजिद रहमतुल्लाह अलैह से सुना कि एक दिन लोगों ने उनको सड़क पर इस तरह जाते हुए देखा। अकबर इलाहाबादी बहुत मशहूर शायर है, और सड़क पर रास्ते पर जाते हुए देखा कि तहबंद पहना हुआ है, लुंगी पहनी हुई और उसके ऊपर कॉलर वाली शर्ट पहनी हुई है, नीचे लुंगी है और ऊपर शर्ट है और वो भी कॉलर वाली। अब कैसा लगता है जरा आप देखो तो सही, जब शर्ट हो तो फिर पैंट भी तो होना चाहिए ना। अब नीचे लुंगी है और ऊपर शर्ट है, और फिर ऊपर से क्या है, सर पर हेट पहना हुआ है। तो एक तो कार्टून बन गए ना, तो नीचे लुंगी, बीच में शर्ट और ऊपर से हेट। अब जो शख्स भी उनको इस हालत में देखता तो उसको एक हयूला नजर आता, हयूला यानी कार्टून जिसको कहते हैं उर्दू में, उसको हयूला कहते हैं, कि एक हयूला नजर आता, इसलिए कि लिबास में कोई मुताबकत नहीं थी। किसी ने उनसे पूछ लिया कि जनाब ये आप कैसा लिबास पहने जा रहे हैं, यानी कोई मैचिंग नहीं थी, जैसे आजकल मैचिंग का दौर है ना। और खुसूसन औरतों में अगर लिबास में कुर्ता अलग हो शलवार अलग हो तो कहते हैं कैसे है, कोई मैचिंग ही नहीं इसमें। तो फरमाया कोई मुताबकत नहीं थी, किसी ने उनसे पूछ लिया कि जनाब ये आप कैसा लिबास पहने जा रहे हैं, ये आप कैसा लिबास पहने जा रहे हैं। जवाब में उन्होंने कहा कि तुम्हें क्या एतराज है। तो बड़े शायद कहने लगे तुम्हें क्या एतराज है भाई, हमें जिस चीज में राहत मालूम हुई वो हमने पहन ली। क्या बोले, हमें जिस चीज में राहत मालूम हुई वो हमने पहन ली, हमें इस वक्त तहबंद पहनने में राहत मालूम हो रही थी इसलिए हमने तहबंद पहन ली, और कॉलरदार शर्ट पहनने में राहत मालूम हो रही थी वो शर्ट पहन ली हमने, और चूंकि धूप थी धूप से बचने के लिए सर पर हेट पहन ली, जिस चीज में राहत मालूम हुई वो पहन लिया, आपको क्या एतराज है। अल्लाह अकबर। तो ये है, मन भाता खाओ मन भाता पहनो, यानी जो हमें अच्छा लगे वो खाओ, जो हमें अच्छा लगे वो पहनो। लोगों में ये मकोला मशहूर है कि खाए मन भाता पहन जा और पहने जग भाता, यानी वो चीज खाए जो आदमी को दिल को अच्छी लगे, वो चीज खाए जो आदमी के दिल को अच्छी लगे। ये ना हो कि अच्छी तो दूसरों को लग रही है और खा तुम रहे हो, ये फजूल बात है। لہذا وہ چیز کھاؤ جو تمہارے من کو بھائے، تمہارے دل کو اچھا لگے، جس کا ذائقہ تمہیں پسند ہو، اور پہنو پہنے وہ لباس جو ساری دنیا کو پسند ہو. ایک مشہور ہے کہ پہنو دوسری پسند کا اور کھاؤ اپنی پسند کا. کھاؤ اپنی پسند کا اور پہنو دوسری پسند کا، ایک مشہور ہے نا. تو پہنے وہ لباس جو ساری دنیا کو پسند، اس لیے کہ جگ سے مراد زمانہ ہے، یعنی زمانہ جس لباس کو پسند کرے وہ پہنو، لوگوں میں یہ مقولہ مشہور ہے. لیکن حضرت تھانی رحمت اللہ علیہ فرماتے ہیں کہ مقولہ درست نہیں، بلکہ انسان کھائے بھی من بھاتا اور پہنے بھی من پاتا. جو اپنی پسند کا وہ پہنو، جو اپنی پسند کا وہ کھاؤ، یعنی جو اصول کھانے میں ہے وہی اصول پہننے میں. حضرت تھانی فرماتے ہیں، جو لباس فرمایا جو اصول کھانے میں ہے وہی اصول پہننے میں، کہ جو کھانا تمہیں پسند ہے وہ کھاؤ اور جو لباس تمہیں پسند ہے وہ پہنو. یہ نہ ہو کہ تمہیں تو کوئی اور لباس پسند آ رہا تھا لیکن زمانے نے فیشن بدل دیا، لہذا اب تم نے زمانے کی تقلید میں ایسا لباس پہن لیا، تقلید میں پہن لیا جو تمہیں پسند نہیں تھا. یہ حماقت کی بات ہے، یہ بیوقوفی کی بات ہے. جی ٹھیک ہے، بس یہاں تک ہی رکھتے ہیں. جی تو کیا بات بتائی آج، کہ ہمیں اللہ والوں کا لباس پہننا چاہیے. جی اور اس میں نیت کیا کرنی چاہیے، کہ جو ان کا ظاہر ہے اللہ ان کے جیسا باطن بھی مجھ میرا بنا دے وے. یہ ہماری نیت ہونی چاہیے. ٹھیک ہے، تھوڑی دیر مراقبہ کر لیں، آنکھوں کو بند کر لے، گردن کو جھکا لے، اور یہ تصور کرے کہ اللہ کی رحمت آ رہی ہے، میرے دل میں سما رہی ہے، میرے دل سے ظلمت و سیاہی دور ہو رہی ہے. میرا دل کہہ رہا ہے اللہ اللہ اللہ.